नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रेया नेपाल। आज मिति 2080 साल भदौ 28 गते बिहिबार भाद्र कृष्ण पक्ष औंसी तिथि। तदनुसार सेप्टेम्बर महिनाको 14 तारीक सन् 2023 नेपाल सम्बत 1143। आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले सुन तस्करी प्रकरणको विषयलाई प्राथमिकता दिँदै छापेका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। 50 जना विरूद्ध मुद्दा चलाउन सिफारिश शीर्षकमा छापिएको खबर हो यो। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन तस्करी प्रकरणमा 50 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिनामंगलबाट बरामद भएको 60 केजी सुन तस्करी र त्यससँग जोड़िएका अरू घटनाको अनुसन्धान सकेर हिजो जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा त्यस्तो सिफारिश गरिएको हो। मुद्दा चलाउन सिफारिश गरिएकामा 27 जना नेपाली र 23 जना विदेशी नागरिक रहेका छन्। उनीहरूबाट 3 अर्ब 50 करोड़ रूपियाँ बिगो माग दावी गर्न पनि सिफारिश गरिएको छ। अनुसन्धानका क्रममा 23 नेपाली र 9 विदेशी गरी 32 जना पक्राउ परेका थिए। सोही सुन तस्करीमा संलग्न 14 जना विदेशी र 4 नेपाली नागरिक विरूद्ध इन्टरपोल मार्फत पक्राउका लागि सूचना जारी भइसकेको सीआईबीले जनाएको छ। सीआईबीले चिनिया मूलका बेल्जियम नागरिक दावा छिरिङ तस्करीको मुख्य योजनाकार रहेको निष्कर्ष निकालेको छ। दावाकी पत्नी अमला रोकासहित 18 जनालाई फरार प्रतिवादी करार गरी प्रतिवेदन बुझाइएको छ। सीआईबीले अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका 8 जना कर्मचारी, 4 जना भन्सार एजेन्ट, 3 जना कार्गो एजेन्ट, ट्याक्सी चालक, भाषा अनुवादक, कम्पनी खोल्ने 2 जना, सामान व्यवस्थापन गर्ने 2 जना तथा सुन कारोबारमा संलग्न 11 जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो। सीआईबीले यो सुन तस्करीमा नेपाली, भारतीय र चिनिया गरी अन्तर्देशीय संगठित अपराध देखिएको निष्कर्ष निकालेको छ। हङकङबाट एयर प्यासिफिकको विमान हुँदै गत साउन 2 गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको 155 थान ब्रेक सुको प्याडभित्र लुकाएर तस्करी भएको सुन साउन 3 गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। त्यसको अनुसन्धानको जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्यूरोलाई दिएको थियो। सीआईबीले उक्त सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदनसँगै पक्राउ परेका 32 जना प्रतिवादीलाई समेत सरकारी वकिलको कार्यालयमा बुझाएको छ। उनीहरूलाई बुधबार नै जिल्ला अदालत काठमाण्डुमा प्रस्तुत गरी म्याद थप गरिएको छ। अनुसन्धान प्रतिवेदन बुझाउनु अघि हिजो सीआईबीले पत्रकार सम्मेलन गरी अनुसन्धानबारे जानकारी गराएको थियो। सो अवसरमा सीआईबी प्रमुख किरण बज्राचार्यले उक्त सुन तस्करीमा अन्तर्देशीय गिरोहले श्रृंखलाबद्ध रूपमा तस्करी गरेको पाइएको जानकारी दिनुभयो। अनुसन्धान प्रतिवेदनमा चिनिया समूहले स्कूटरको ब्रेक सु मार्फत पछिल्लो 1 वर्षमा मात्र 302 किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ। जसमध्ये 60 किलो सुन मात्र राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। 50 जना विरूद्ध मुद्दा चलाउन सिफारिश शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। यसै प्रसंगलाई कान्तिपुर दैनिकले 11 महिनामा एकै गिरोहबाट 363 केजी सुन तस्करी शीर्षकमा खबर छापेको छ। माओवादी नेता र तिनका परिवारसँग निकट गिरोहले चीन, हङकङ, ताइवान, मकाउ, दुबई र भारतसम्मका तस्करको नेटवर्क काठमाण्डुमा फैलाएको अनुसन्धानबाट पुष्टि भएको छ भन्दै कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ भने नयाँ पत्रिका दैनिकले सुन तस्करीमा जापानी ग्याङ लर्ड याकुजी स्तरको समूह संलग्न रहेको सीआईबीको निष्कर्ष, 2 महिनामा 362 केजी भित्रिँदा 60 केजी मात्र बरामद, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। नेपाल समाचार पत्रले अग्रपृष्ठमा सीआईबीले बुझायो प्रतिवेदन, 50 जनालाई बनाइयो प्रतिवादी, उच्च तहका व्यक्तिहरूलाई छूट शीर्षकमा नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर छापेको छ भने राजधानी दैनिकले 60 केजी बढ़ी सुन तस्करी प्रकरण, ब्रेक सुमा लुकाएर 3 क्विन्टल बढ़ी सुन तस्करी शीर्षकमा अग्रपृष्ठमा खबर बनाएको छ। ज जोखिम मोल्न तयार हुनुपर्छ प्रम शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै खबर छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई आफू मातहतको कामको परिणाम दिन राजनीतिज्ञ र कर्मचारी तन्त्रले जोखिम मोल्न तयार हुनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले त्यस्तो परिणाम नदिने भएकाले आफ्नो कार्यदेश अनुसार जोखिम उठाउन कर्मचारीलाई निर्देशन दिनुभयो। रिपोर्ट कार्डको प्रस्तुतिपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताउनुभयो। हामी सबैले जिम्मेवारी स्वयं वहन गर्नेतिर सोच्नुपर्छ। जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन, जिम्मेवारीमा जोखिम हुन्छ। जोखिम मोल्न तयार हुनुपर्छ उहाँले भन्नुभयो। नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको शुरूआत भएको छ। यो आफैमा राम्रो शुरूआत हो। राम्रो परिणाम ल्याउन आउने दिनमा धेरै मेहनत गर्नुपर्छ, त्यसरी मात्र परिणाम दिन सकिन्छ। यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीको चाहना र देशको प्रमुख आकांक्षा समृद्धि रहेको बताउनु भएको छ। वहाँले आर्थिक सामाजिक रूपान्तरणको माध्यमबाट सामाजिक न्याय सुशासन र समृद्धि हासिल गर्न सकिने बताउनुभयो। नेपाल भ्यूजको दोस्रो वार्षिक उत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनैतिक र सामाजिक अवस्थामा भएको रूपान्तरणको तुलनामा आर्थिक अवस्थामा अपेक्षित परिवर्तन आउन नसकेको उल्लेख गर्नुभयो। वहाँले शासन व्यवस्थामा आएको पटक पटकको परिवर्तनलाई आत्मसात गरी योजनाबद्ध र रूपान्तरणमुखी विकास हासिल गर्ने सोच, गन्तव्य, मार्गचित्र र प्राथमिकतामा केन्द्रित रही बहस चलाउनुपर्ने बताउनुभयो। वहाँले भन्नुभयो, नेपालको संविधानले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न समाजवादप्रति प्रतिबद्ध, समृद्ध राष्ट्र निर्माण गर्ने अभिभारा हामीलाई सुम्पेको छ। जोखिम मोल्न तयार हुनुपर्छ प्रम शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबर हो। टाइम म्यागजिनको सय नेक्स्ट सार्वजनिक विश्वका सय उदयमान नेताको सूचीमा बालेन शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागजिन टाइमले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र बालेन शाहलाई विश्वका सय उदयमान नेताको सूचीमा समावेश गरेको छ। भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने प्रतिभाहरूको नाममा टाइम एक्से नेक्स्ट सार्वजनिक गरिएको छ। टाइमले वर्ष 2023का लागि कला, सृजना, ओकालत र राजनैतिक लगायतका विधाबाट 100 जनालाई छनौट गरेको छ। वर्ष व्यक्ति र संसारका प्रभावशाली 100 व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् 2019देखि उदयमान व्यक्तिहरूको सूची निकाल्न थालेको हो। त्यसमा कलाकार, वैज्ञानिक, प्रमुख कार्यकारी अधिकृत र अन्तरिक्ष यात्री सहित रहेका छन्। 2079 वैशाखको स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेद्वारी दिनुभएका 33 वर्षीय शाहले यथास्थिति प्रतिको मतदाताको असन्तुष्टिबीच टिकटक, ट्विटर र इन्स्टाग्राम मार्फत बालेन इफेक्ट सृजना गरेको टाइमले लेखेको छ। नयाँ प्रतिको आकर्षणको लहरमा देशभर 385 स्वतन्त्र उम्मेद्वारले अनुभवीहरूलाई पराजित गर्न सफल भएको टिप्पणी टाइमको छ। चुनावी अभियानमा शाहले 2015 भूकम्पको प्रभाव कायमै रहेको काठमाण्डुको बाँकी पुननिर्माण, फोहोर महिला तथा सरसफाईको उचित प्रबन्ध, स्वच्छ खानेपानी, सफा सड़क र सांस्कृतिक सम्पदाको संरक्षण सहित शहरी विकासको प्रतिबद्धता गर्नुभएको थियो टाइमले लेखेको छ। ती प्रतिबद्धता पूरा गर्ने क्रममा शहरी गरीबमाथि परेको असर र उनीहरू बस्ने घर भत्काउने कार्य गैर कानूनी देखिएको भन्दै उहाँले आलोचना खेप्नु परेको छ। त्यस्तै मेयर पद सम्हालेपछि बालिनले ल्याण्डफील्ड साइटको उपयोग र फोहोर वर्गीकरण गरी नकुहिने फोहोरको व्यवस्थापनका लागि विभिन्न सम्झौता गरेको समेत उल्लेख गरिएको छ। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुरेश के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
अँ घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल गजब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन, जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। राहत, शिक्षकलाई राहत दिने विधेयक शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। राहत, शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक अनुदान कोटा स्वत शिक्षक दरबन्दीमा परिणत हुने भएको छ। शिक्षकको स्थायी खुला प्रतिस्पर्धामा राहत, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षकका लागि कुल दरबन्दीको 50% सीट छुट्याइएको छ। बाँकी 50% खुल्ला प्रतियोगिताका आधारमा परीक्षा लिएर पदपूर्ति गरिनेछ। विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक हिजो संघीय संसद सचिवालयमा दर्ता भएको छ। विधेयकमा सो प्रावधान प्रस्ताव गरिएको छ। यो खबर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको हो। यसै प्रसंगलाई अन्नपूर्ण पोस्टले शिक्षकको आचरण कस्ने शिक्षा विधेयक संसदमा शीर्षकमा खबर बनाएको छ। लामो समयदेखि रोकिएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। शिक्षकको आचरण र विद्यालयको गुणस्तर सुधार्नमा केन्द्रित देखिएको उक्त विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले हिजो सदनमा प्रस्तुत गर्नु भएको हो। यो विधेयकमा शिक्षकले कुनै राजनैतिक दलको सदस्यता लिएमा सेवाबाट हटाइने सम्मको व्यवस्थालाई समेटेको छ। विधेयकमा शिक्षकले दलको सदस्यता लिन नहुने, लगातार 15 दिनभन्दा बढ़ी विद्यालयमा अनुपस्थित हुने, राजनीतिक गतिविधिमा भाग लिने, मादक पदार्थ सेवन गरेर विद्यालय आउने लगायतका काम गरेमा उनीहरूलाई सेवाबाट हटाउने प्रावधान यसमा रहेको छ। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। महानगरको सक्रियतामा विपन्न विद्यार्थीलाई 66 करोड़को छात्रवृत्ति, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको खबर हो। विगतका वर्षमा काठमाण्डू महानगरपालिकाभित्रका निजी स्कूलले कक्षा 11 र 12 दिँदै आएको छात्रवृत्ति कोटामा मनपरी थियो। लक्षित वर्गले छात्रवृत्ति कोटामा पढ्न महाभारत हुन्थ्यो। पहुँचवाला जनप्रतिनिधि र स्कूल संचालकले आफू र आफ्ना नातेदारका छोराछोरीलाई छात्रवृत्तिको अवसर दिन्थे। अनुगमन नहुँदा अधिकांश विद्यालयले त छात्रवृत्ति कोटा नै कार्यान्वयन गरेका थिएनन्। तर यसपटक काठमाण्डु महानगरको कठोर पहलले छात्रवृत्ति कोटामा हुने गरेको अनियमितता र विकृति रोकिएको छ भने जेहेन्दार र निम्न वर्गका विद्यार्थी लाभान्वित भएका छन्। 10% छात्रवृत्ति कोटामा लक्षित वर्गका विद्यार्थीले पढ्ने अवसर पाएका छन्। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। अन्यत्र बढ़ी हुँदा मधेसमा किन घट्यो छोरीको संख्या शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार आफ्नो फेसबुक पेज राष्ट्रिय जनगणना 2078 एउटा तथ्याङ्क सार्वजनिक गर्यो। अन्य प्रदेशको तुलनामा मधेसमा पुरूषभन्दा महिलाको जनसंख्या घट्दो क्रममा छ। विश्लेषक भन्छन् यसको प्रमुख कारण भनेकै जनचेतनाको कमी, दाइजो प्रथा अनि छोरा र छोरी बीचको विभेद हो। मधेसमा पुरूषको तुलनामा महिलाको संख्या घट्दै जानुका पछाडि सामाजिक चेतना, आर्थिक परिवेश र पुरातनवादी सोचले मुख्य भूमिका निर्वाह गरेको जानकारहरू बताउँछन्। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। संविधान सभाका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष सुभाष चन्द्र नेमाङको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिने भएको छ। मंगलबार दिवंगत हुनुभएका नेता नेमाङका छोराहरू बुधबार विदेशबाट आइपुगेसँगै पार्थिव शरीर पार्टी कार्यालय च्यासलबाट निवासमा लगिएको थियो। बुधबार दिउँसोसम्म पार्टी कार्यालयमा राखिएको नेमाङको पार्थिव शरीर छोराहरू आएपछि उहाँको निजी निवास बालवाटार लगिएको हो। नेमाङका जेठा छोरा सपरिवार बेलायतमा बसोबास गर्दै आउनु भएको थियो भने कान्छा छोरा अस्ट्रेलिया भ्रमणमा जानुभएको थियो। नेमाङका दुई छोरा र दुई छोरी हुनुहुन्छ। छोरीहरू भने काठमाण्डुमा नेमाङसँगै हुनुहुन्थ्यो। निवासमा पारिवारिक तथा धार्मिक संस्कार अनुसार उहाँका आफन्तजन इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ। राजकीय सम्मानका साथ नेमवाङको आज अन्त्येष्टि गरिँदै नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष पनि खसी बोका र च्याङ्रा ल्याउने भएको छ। खाद्यले हरेक वर्षको दशैं तिहारलाई लक्षित गरेर खसी बोका र च्याङ्रा ल्याउने गरेको छ। चाडपर्वमा व्यापारीहरूले उपभोक्ताबाट चर्को मूल्य असुल्ने सम्भावनालाई रोक्न खाद्यले बाहिरी जिल्लाबाट खसी बोका र च्याङ्रा खरिद गरी राजधानीमा ल्याउने गर्दै आएको थियो। कम्पनीले खसी बोका र च्याङ्रा खरिद गर्न 8,33,00,000 रूपियाँ बजेट छुट्याएको छ। यो बजेटमा 2,000 खसी बोका र 1,000 च्याङ्रा खरिद गर्ने तयारी गरेको कम्पनीका सूचना अधिकारी शर्मिला नेपानीले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्षको दशैंका लागि खसी बोका र च्याङ्रा खरिद गर्न 6,50,00,000 रूपियाँ छुट्याइएको थियो। गत वर्षभन्दा कम्पनीले यस वर्षको दशैंका लागि खसी बोका र च्याङ्रा खरिद गर्न करिब 2,00,00,000 रूपियाँ बढ़ी छुट दुई करोड़ रूपियाँ बढ़ी छुट्याएको छ। खाद्यले दशैंका लागि 8,25,00,000 खसी बोका खरिद गर्ने कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। कान्तिपुर दैनिकले अन्तर्राष्ट्रिय उपभोक्ताको तिर्खा मेटाउँदै नेपालको पानी शीर्षकमा सम्पादकीय बनाएको छ। नेपालको पिउने पानीको अन्तर्राष्ट्रिय माग र वर्षेनी निर्यात बढ़िरहेको तथ्याङ्कले व्यापारको अर्को सम्भावना देखाइरहेको प्रसंगलाई कान्तिपुर दैनिकले सम्पादकीय बनाएको हो। गोर्खापत्र दैनिकले आप्रवासी श्रमिकको सुरक्षा शीर्षकमा सम्पादकीय बनाएको छ। गत फागुनसम्ममा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या 55,26,704 जना पुगेपछि गोर्खापत्र दैनिकले यो सम्पादकीय बनाएको हो। कारोबार दैनिकले दहालको सराहनीय कदम शीर्षकमा सम्पादकीय छापेको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकप्रति सरकार अनुदार रहेको आरोप लाग्दै आएका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले विदेश स्थित नेपाली दूतावासका राजदूतहरूलाई बोलाएर श्रमिक तथा कामदारको अवस्थाबारे जानकारी लिनु भएको छ। कारोबार दैनिकले सम्पादकीय बनाएको छ। राजधानी दैनिकले संयम र सन्तुलनका दोभान शीर्षकमा सम्पादकीय छापेको छ। संयम र सन्तुलनका दोभान संविधान सभाका अध्यक्ष तथा एमाले नेता सुभाष चन्द्र नेमाङ हामीबाट सदाका लागि विदा भएर जानु भएको छ। यसै प्रसंगलाई राजधानी दैनिकले सम्पादकीय बनाएको हो। नेपाल समाचार पत्रले सुर्तीजन्य वस्तु नियन्त्रणमा चुक्दैछ सरकार शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंगहरू। विद्युत आयोजना अनुमति निर्माण बिक्रीमा प्रतिस्पर्धा गर्नै पर्ने प्रस्ताव शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। निजी क्षेत्रले विद्युत आयोजनाको विकास उत्पादन बिक्री र वितरण प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने प्रस्तावसहित विद्युत विधेयक संसदमा दर्ता भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले संघीय संसदमा हिजो विद्युत ऐन 2080 पेश गर्नुभएको हो। ऐनमा विद्युत आयोजनाको अनुमति विकास बिक्री प्रतिस्पर्धाको आधारमा हुने व्यवस्था गरिएको छ। निजी क्षेत्रलाई पनि लाइसेन्स दिएर विद्युत खरिद बिक्रीमा सहभागी हुन प्रावधान राखिएको प्रस्तावित ऐनको मस्यौदामा सरकार र सरकारका सहायक कम्पनीले निर्माण गर्ने आयोजनामा भने प्रतिस्पर्धा गर्न नपर्ने उल्लेख छ। विधेयकको दफा 5 विद्युत उत्पादन आयोजनाको विकास तथा सञ्चालन प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने उल्लेख गरिएको छ। विद्युत आयोजना अनुमति निर्माण बिक्रीमा प्रतिस्पर्धा गर्नै पर्ने प्रस्ताव कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। सिन्धुपाल्चोकको 1200 नगरपालिका 5 जम्बुमा निर्माणाधीन 102 मेगावटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार निर्माण कार्य 79.9% पूरा भइसकेको छ। यो आयोजनाको बिजुली सिन्धुपाल्चोकको 1200 सब स्टेशनदेखि रामेछापको न्यू खिम्ती हुँदै ढल्केवर पुर्याउने र अर्को 1200देखि काठमाण्डुको लप्सी फेदी सब स्टेशन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी काम भइरहेको छ। कुल 12,22,37,00,000 अनुमानित लागत रहेको आयोजनामा हालसम्म आयोजनाको अध्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याज बाहेक 15,03,02,90,00,000 रहेको छ। मध्य भोटेकोशी जलविद्युत अन्तिम चरणमा अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। साढे दुई वर्षमा निर्माण सक्नुपर्ने हुलाकी राजमार्गको 64 किलोमिटर दूरीको कञ्चनपुर खण्ड 6 वर्षसम्म अपूरै छ। यसबीचमा 5 पटक म्याद थप गरिएकामा निर्माण कम्पनीले 6 पटक म्याद थपका लागि हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढ़ीमा निवेदन दिएका छन्। कार्यालयले पनि म्याद थपका लागि तयारी अगाडि बढ़ाएको छ। कञ्चनपुरमा हुलाकी राजमार्गको 64 किलोमिटरलाई 3 वटा खण्डमा विभाजन गरेर छुट्टा छुट्टै ठेक्का मार्फत निर्माण भइरहेको छ। हालसम्म कुनै पनि खण्डको काम पूरा भएको छैन। 40 किलोमिटर मात्र कालोपत्रे भएको छ। कालोपत्रे भएका ठाउँमा पनि सड़क छेउतिर तारजाली लगाउने, राजमार्गसँग जोड़िएका शाखा सड़कको केही मिटर कालोपत्रे गर्ने, ट्राफिक संकेत सहित रंगरोगन गर्ने, पोस्ट राख्ने लगायत काम भएका छैनन्। 5 पटक थप गरिएको अवधि सकिए पनि निर्माण कम्पनी काममा नफर्किँदा लामो समयदेखि निर्माण कार्य ठप्प छ। कालोपत्रे भएका ठाउँमा पनि थप काम अलपत्र परेको स्थानीयले बताएका छन्। साढे दुई वर्षमा निर्माण सक्नुपर्ने हुलाकी राजमार्गको 64 किलोमिटर सड़क 6 वर्षसम्म अधूरै नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।